सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने विशेष कार्यक्रम स्थलगत रेडियो बहसमा यहाँहरूलाई स्वागत छ। सहकर्मी रिता तिमिल सिन्हासँगै म मनुका कुँवर। हामीलाई प्रविधि संयोजनमा प्राविधिक मित्र सुदर्शन अरियालले सहयोग गरिरहनु भएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10 बजेको समाचारपछि प्रसारण गर्दै आएको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा के नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भनेमा केन्द्रित हुने गरेको छ। हामीले गत हप्ता दोलखा जिल्लाको केन्द्रीय र सबैभन्दा परिचित नगरपालिका भीमेश्वर नगरपालिकामा पुगेर बहस गरिएको विषय सुनायौं र यो दोस्रो भाग हो। आजको यो दोस्रो भागको बहसमा भने पर्यटन लगायतका विषयमा हामी केन्द्रित गर्दैछौ। हाम्रो यो बहसको लागि नगर प्रमुख ईश्वर मानन्धर हुनुहुन्छ, त्यसै गरेर उपप्रमुख कमला बस्नेत हुनुहुन्छ, लगायत पर्यटन क्षेत्रमा चासो चिन्ता व्यक्त गर्नुहुने त्यसै गरेर संचारकर्मी महानुभावहरू पनि हुनुहुन्छ। भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावना, चुनौती र नगरपालिकाका लागि सुझाव विशेष यो दोस्रो भागको बहसमा रहनेछ। कार्यक्रममा सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दै नगरपालिकाभित्रको स्थलगत बहसको यो दोस्रो भागको शुरूआत गर्दैछौ। पर्यटन विशेषको स्थलगत बहसमा यति बेला भने शुरूआतमा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी तर्फ लागे म।
प्रमुख प्रशासकीय अधिकृत ज्यू, जब दोलखा आउनुभयो दोलखा पर्यटनको लागि आउनु भएको थियो होला, अहिले अब सेवाको लागि आइरहनु भएको छ। दोलखा भीमेश्वर नगरपालिकामा अहिले प्रमुख भएर बसिरहँदाखेरि यहाँको पर्यटन सम्भावनालाई यहाँले कसरी हेरिरहनु भएको छ? भीमेश्वर नगरलाई भीमेश्वर मन्दिरको पर्यटनले कतिको प्रवर्धन गरेको पाउनुहुन्छ नि यहाँले?
राम्रो क्वेशन छ। भीमेश्वर नगरपालिका लगायत दोलखा नै पर्यटनको लागि चाहिँ एउटा आकर्षणको केन्द्र हो जस्तो लाग्छ। मैले लामो मेरो सेवा अवधिमा 30 ठाउँमा म सरह भएर गएछु। त्यसमध्येमा सबैभन्दा सुन्दर ठाउँ र अनुकूल वातावरण, प्राकृतिक भौगोलिक वातावरण पनि र पर्यटकीय क्षेत्रले पनि यो अनुकूल स्थान रहेछ। त्यसो हुनाले यसमा चाहिँ सम्भावना त धेरै नै छन्। भीमेश्वर, दोलखा भीमेश्वर आजभन्दा 1000 वर्ष अगाडिको इतिहास बोकेको पुरानो राज्य र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण स्थान, आकर्षणको स्थान। दोलखा भीमेश्वर यसअघि मल्लवंश, शाहवंश राजाहरूसँग पनि जोडिएको, धार्मिक र सांस्कृतिक तौरले जोडिएको ठाउँ, तराईसँग पनि जोडिएको, जनकपुरसँग पनि जोडिएको स्थान रहेछ, सिम्रौनगढसँग पनि जोडिएको स्थान रहेछ। यो चाहिँ एकदम महत्वपूर्ण पुरातात्विक र एउटा महत्वपूर्ण सम्पदाको रूपमा रहेको हुनाले सम्पदा हेर्न आउने मानिसहरू पनि एक किसिमले आकर्षण छ। अर्कोतिर हाम्रो हिन्दू धर्म परम्परा अनुसार चाहिँ भीमेश्वर, दोलखा भीमेश्वरलाई पूजा गर्न आउने मानिसहरू पनि उत्तिकै छन्। यही स्थानमा अन्य त्रिपुरा सुन्दरी लगायत अन्य चाहिँ मठ मन्दिरहरू पनि रहेको, पार्टी पौवाहरू रहेको र पुराना चाहिँ माल वस्तु रहेको, सङ्ग्रहालयको रूपमा पनि विकास गर्न सकिने अवस्था रहेको हुनाले पर्यटनको लागि चाहिँ सम्भावना ज्यादै देखिन्छ। त्यसै गरी यसकै लागि यस सन्दर्भमा चाहिँ जस्तो कालिन्चोक भगवती पनि यही रुटबाट जानुपर्ने भएको हुनाले यहाँका होटल व्यवसायहरू एक किसिमले व्यापार व्यवसायमा पनि सम्भावना रहेको देखिन्छ। यसै गरी यहाँबाट जानुपर्ने चरिकोट पनि जानुपर्ने र जिल्ला सदरमुकाम पनि रहेको कारणले यसै सन्दर्भमा हिँड्ने मानिसहरूको पनि सगरमाथा पुरानो बाटो, सगरमाथा जाने पुरानो बाटो मानिसहरू चाहिँ पैदलै जाँदाखेरि पनि यही बाटो जाँदा रहेछन्, त्यसको पनि एउटा सम्भावना रहेको छ। प्राकृतिक रूपले देउराली जस्तो ठाउँ साह्रै राम्रो देखिएको, त्यसै गरी चाहिँ वार्ड नम्बर 1, 2, 3 त यही भयो, 4, 5, 6, 7 पनि केही सम्भावनाहरू चाहिँ रहेका देखिन्छन्। धार्मिक रूपले, प्राकृतिक रूपले र भौगोलिक रूपले चाहिँ सम्भावना यहाँ रहेको देखिन्छ। यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने चाहिँ चुनौती छ, नगरपालिका त्यसमा प्रयासरत छ। धन्यवाद।
विशेष गरेर संचारकर्मी ज्यूहरूको आँखाबाट भीमेश्वर नगरपालिकाको पर्यटन सम्भावनालाई बुझ्ने प्रयास गर्दैछु। तर भीमेश्वर मन्दिर बाहेक यो नगरपालिकामा पर्यटन प्रवर्धन विकास गर्न सकिने अरू कुरा चाहिँ के छ त? पत्रकार जीवन लामा हुनुहुन्छ, फोटो खिचिरहँदाखेरि उहाँले विशेष भीमेश्वर नगरपालिकाभित्र अरू पर्यटन प्रवर्धन गर्नुपर्ने कस्ता ठाउँहरू देख्नु भएको छ?
धन्यवाद छ मनोजी। सर्वप्रथम सबैलाई नमस्कार। दोलखाको भीमेश्वर नगरपालिका चाहिँ मलाई लाग्छ धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले भरिपूर्ण नगरपालिका हो जस्तो लाग्छ। जहाँ कि अहिले हामीले कार्यक्रम गरिरहेको स्थल पनि भित्तामा एसी त छ, तर त्यो एसीलाई हेरिरहँदाखेरि पनि हामीले शीतल त महसुस गरिरहेको अवस्था हो यो। त्यस कारण यहाँको वातावरण हेर्दाखेरि पनि, यहाँको अरू वातावरण हेर्दाखेरि पनि पक्कै पनि पर्यटकहरूले भीमेश्वर नगरपालिकालाई सम्झिरहने हुन्छ जस्तो लाग्छ। सबै खालका पर्यटकहरू भीमेश्वर नगरपालिकामा भित्रिएका हुन्छन्, तर पर्यटकको बसाइलाई हामीले एक रात अडाउन पनि हामीले कता कता कठिन परिरहेको हुन्छ। हिजोको दिनमा जुन खालका भ्रम थियो यहाँका होटल व्यवसायहरूमा, अलिकति खानेकुरामा महँगो, बसाइमा महँगो भन्ने कुरा, त्यसलाई हामीले अहिले पछिल्लो अवस्थामा त्यस्तो होइन है। भीमेश्वर नगरपालिकामा भित्र रहेका जति पनि धार्मिक, सांस्कृतिक र ऐतिहासिक थलोमा घुम्नको लागि चाहिँ सुरक्षित छ, सस्तो छ, राम्रो छ भन्ने म्यासेज हामीले कता कता पुर्याउन सकेका छैनौँ कि जस्तो लाग्छ। अब भीमेश्वर नगरपालिकाको चरीकोट भन्ने चाहिँ एउटा ट्रान्जिट पोइन्ट हामीले बनाउन सकेनौँ कि भन्ने लाग्छ, किनकि कतिपय पर्यटकहरू कालिम्पोङ आइपुगेका हुन्छन् तर सदरमुकाम चरीकोट देख्न पाउँदैनन्। कतिपय पर्यटकहरू यही भीमेश्वर नगरपालिकाको चरीकोट भएर चाहिँ अन्त पुगेका हुन्छन् तर एकैछिन यहाँ बसेर चिया खाउँ न त, अथवा एकछिन यहाँको वातावरण हेरौँ न त भन्ने वातावरण सिर्जना गर्न सकेका छैनौँ कि जस्तो लाग्छ। प्रचार प्रसारको हिसाबले, अन्य हिसाबले पर्यटन क्षेत्रमा लगानी नभएको होइन, भीमेश्वर नगरपालिकाले नगरेका पनि होइनन्, तर हामीले त्यसलाई दिगोपन दिन सकेका छैनौँ कि जस्तो लाग्छ। किनकि यहाँ निर्माण गरेका भ्यू टावर, यहाँ निर्माण गरेका पार्कहरू चाहिँ हिजोको दिनमा जुन हिसाबले हामीले बुझाएका थियौँ, जुन हिसाबले पर्यटकहरूले नाम सुनेका हुन्छन्, फोटो देखेका हुन्छन्, लगभग त्यो छ महिना एक वर्षपछि जाँदाखेरि ती ठाउँ चाहिँ अर्को रूप लिइरहेको हुन्छन्। त्यस कारण मेरो अनुरोध चाहिँ के छ भने, भीमेश्वर नगरपालिकामा जति पनि हामीलाई प्राकृतिक रूपले अथवा हिजोको दिनमा जुन वरदान हामीले प्राप्त गरेका छौँ त्यसलाई चाहिँ दिगोपन दिनको लागि, त्यसलाई निरन्तरता दिनको लागि चाहिँ हामीले अलिकति मेहनत गर्नुपर्छ कि जस्तो लाग्छ। किनकि हामीले निर्माण गरेका ती पार्कहरूबाट त हामीले केही न केही आमदानी त पाउनु पर्यो नि, करोडौँ खर्च गरेका हुन्छौँ, तर हामीले रिपोर्टिङ गर्ने क्रममा चाहिँ त्यहाँ निर्माणधीन अवस्थामा त होला तर निर्माण पश्चात चाहिँ कति चाहिँ नगरपालिकाले फाइदा हुन्छ भन्दाखेरि मलाई लाग्छ कुनै पनि संरचनाबाट हामीलाई फाइदा अथवा टिकट काट्ने त दोस्रो कुरा, तर त्यहाँ पर्यटक कति पुग्छन्, त्यहाँबाट चाहिँ हामीले कति के लिनुपर्छ भन्ने चाहिँ छैन। त्यही कारणले हामीले जति लगानी गरेका छौँ त्यसबाट चाहिँ भोलिको दिनमा निरन्तरता दिनको लागि चाहिँ भए हुन्थ्यो कि भन्ने लाग्छ। अघि नै प्रमुख प्रशासकीय अधिकृतज्यूले भन्नुभएको जस्तो भीमेश्वर नगरपालिकाको वडा नम्बर एकदेखि वडा नम्बर 9 यदि हामी पुग्ने हो भने, घुम्ने हो भने, मलाई लाग्छ यहाँका नगरवासीलाई पनि थाहा नहुने खालका चाहिँ एकदम ऐतिहासिक, धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानहरू प्रशस्तै छन्। ती ठाउँहरूमा चाहिँ मलाई लाग्छ नगरपालिकाकै मिटिङ, कहिलेकाहीँ चाहिँ भीमेश्वर नगरपालिकाका वडा नम्बर 1 चाहिँ कुनै राम्रो ठाउँमा, कुनै दिन वडा नम्बर 3-4 त्यसरी राख्ने हो भने पनि आन्तरिक पर्यटन प्रवर्धनको हिसाबले पनि टेवा पुग्थ्यो कि भन्ने लाग्छ। र अर्को कुरा चाहिँ सुझावको रूपमा मात्रै हो, यहाँ निर्माण गरेका अधिकांश स्थलहरूको चाहिँ एकपटक भीमेश्वर नगरपालिकाको प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू पनि एकताल पुग्ने हो भने पक्कै पनि हामीले लगानी गरेको ठाउँबाट चाहिँ हामीलाई कति फाइदा दिइरहेछ, कति लाभांश हामी छौँ भन्ने कुरा पनि प्रष्ट हुन्थ्यो होला। मलाई लाग्छ पर्यटक यदि भीमेश्वर नगरपालिकामा भित्रिसकेपछि, चरीकोटमा भित्रिसकेपछि 2 त मिनिमम पनि बस्न सक्ने अवस्था छ, किनकि अहिलेका पर्यटकहरू चाहिँ मात्र टिकटक र फोटो भिडियोको लागि मात्रै पनि आउँदैन जस्तो लाग्छ। यहाँ चाहिँ हामीले लगभग 26-27 थरीका चाहिँ सुनखरी फुल्छ नै राङनाङ थली नजिकै भनेर हामी भनिरहेका छौँ, त्यसको प्रचार गर्न सकेका छैनौँ। लगभग एक दर्जन भन्दा बढी प्रजातिका गुनासोहरू चाहिँ भीमेश्वर नगरपालिका त्यही राङडाङ थरी र वडा नम्बर 9 को चाहिँ डाङडुङ्गी डाँडामा फुल्छन्। तर हामीले प्रचार गर्न सकेका छैनौँ, हामीले चिन्न सकेका छैनौँ। यहीँ रहेका चाहिँ थामी समुदायहरूको चाहिँ आफ्नै खालका कल्चर छ, तर विदेशीहरू यहाँ आएर चाहिँ महिनौँ वर्षौँ बसेर रिसर्च गरेका हुन्छन्। तर हामीले चाहिँ त्यही थामी समुदायको कल्चरलाई बाहिर ल्याउन सकेका छैनौँ। भीमेश्वर नगरपालिका वडा नम्बर 2 रहेका चाहिँ नेवार समुदायको कल्चरलाई हामी बाहिर ल्याउन सकेका छैनौँ। त्यस कारणले हामीले यहाँ भएका कुराहरूलाई अलिकति बाहिर लाने हो भने, हामी आफैले नै अलिकति अध्ययन गर्ने हो भने, अवलोकन गर्ने हो भने, पक्कै पनि भीमेश्वर नगरपालिकामा 2 रात त मिनिमम पनि पर्यटक बस्छन् भन्ने लाग्छ। त्यस कारणले यो अरू केही छैन, यसलाई दिगोपन दिने र व्यवस्थापन मात्रै गर्न बाँकी छ। अब हामीले संरचना थप्नेतिर चाहिँ नलाग्दाखेरि राम्रो हुन्छ कि भन्ने सुझाव पनि हो। धन्यवाद।
संचार कर्मको सिलसिलामा तपाईँ ठाउँ ठाउँमा पनि पुग्नु भएको छ होला, यहाँ भ्यू टावर पनि छ भनेर मैले सुनेको छु, अनि सोलर बत्ती पनि हालेको रे ठाउँ ठाउँमा। तर स्थानीयहरू, स्थानीय बच्चाहरूले गुलेली हानेर भ्यू टावरमा कुनै पनि झ्यालहरू बाँकी छैन भन्ने सुनेको छु, म पुगेको त छैन। यस्तो किसिमको समस्याहरूलाई तपाईँहरूले निहालेर हेर्नु भएको छ कि छैन संचार कर्मको सिलसिलामा?
हजुर, तपाईँले भन्नुभएको जस्तै अब त्यस्तो कुरा त गर्न नमिल्ला। विदेशमा रहेका दोलखाली नै, तर विदेशमा चाहिँ लामो समयसम्म बसेर फेरि दोलखाकै यहाँको चाहिँ धार्मिक सांस्कृतिक र प्राकृतिकको चाहिँ अध्ययन अनुसन्धान गर्न आएका 2 चाहिँ त्यहाँ भ्यू टावरमा पुगेका रहेछन्। तर भ्यू टावरको भित्तामा लेखिएका शब्दहरू त्यो भ्यू टावरमा पुग्दाखेरि चाहिँ अलिकति असुरक्षित हुन्छ है भन्ने खालको खबरले उहाँहरू त्रसित भएर फर्किनु भएको रहेछ। त्यो गुनासो चाहिँ बजारमा आइसकेपछि मैले तत्काल रूपमा यहाँका चाहिँ 1-2 सम्बन्धित सरहरूलाई मैले फोन पनि गरेँ। त्यसपछि त्यहाँको अवस्था के छ मलाई थाहा छैन। त्यस कारण तपाईँले भन्नुभएको जस्तो हामीले करोडौँ खर्च गरेर निर्माण गरेका संरचना चाहिँहरू चाहिँ छन्, तर त्यसको व्यवस्थापन, त्यसको अवस्था के छ भन्ने कुरा चाहिँ हामीले 6 एक वर्षमा मात्रै त्यो ठाउँमा पुग्ने हो भने पक्कै पनि हामीले सुधार गर्न सक्छौँ जस्तो लाग्छ। अब तपाईँले भन्नुभएको जस्तो अब रिपोर्टिङको हिसाबले अनि हिसाबले भीमेश्वर नगरपालिकाको वडा नम्बर 1-9 सबै टोल बस्तीमा पुगेको छु म चाहिँ, होइन, फोटो खिच्ने हिसाबले अनि रिपोर्टिङको हिसाबले। त्यही कारण मैले मलाई आफूलाई लागेको चाहिँ यो 9 घुमिरहँदाखेरि हामीहरू म जस्तालाई पनि 2 बास बस्नै पर्ने अवस्था छ क्या। त्यस कारणले यहाँ निर्माण गरेका संरचनाहरूलाई अलिकति हामीले व्यवस्थापन गर्ने हो भने त्यसबाट चाहिँ हामीले केही फाइदा लिन सक्छौँ कि भन्ने हाम्रो सोच राख्ने हो भने चाहिँ नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्थ्यो होला, पर्यटकहरूको चाप पनि बढ्थ्यो होला भन्ने चाहिँ म आफूलाई लाग्यो।
यसै गरी टोल सुधार समितिबाट कोही हुनुहुन्छ भने कृपया आफ्नो विचार राखिदिनु होला।
हुन्छ, धन्यवाद। नमस्कार यहाँहरू सम्पूर्णमा, मेरो नाम चाहिँ दावा लामा, म चाहिँ चरियाङ टोल सुधार समितिको अध्यक्ष पनि हुँ। जीवन लामाज्यूले भन्नुभएको जस्तै दोलखा एउटा धार्मिक र पर्यटकीय स्थल हो, पर्यटकीय जिल्ला पनि हो, सम्भावना एकदम धेरै छ। मात्र यसको व्यवस्थाको पाटोमा चाहिँ हामी कता कता चुकिरहेछौँ कि जस्तो लाग्छ मलाई पनि। कतिपय कुरामा जस्तो 1 अगाडि मात्रै पनि दोलखामा महोत्सव हुँदै गर्दाखेरि राफ्टिङको कुरा भयो, प्याराग्लाइडिङ कुराहरू भयो, परीक्षण भइसक्दा पनि यो कुराको सम्भावना छ भनेर यहाँको स्थानीय तहहरू अघि नबढ्या हो कि भन्ने लाग्छ मलाई पनि। त्यो चिजहरूलाई पनि हामीले अलिकति अगाडि सार्ने मात्र हो भने पनि तपाईँको साहसिक खेलहरू यहाँ पनि छ भन्ने किसिमले, जस्तो अहिले आएको पर्यटकहरू प्रायः अधिकांश म यसो हेर्छु कि कालिन्चोक कि दोलखा भीमेश्वर मात्रै भन्नुहुन्छ उहाँहरू, भनेको त्यहाँ एउटा मन्दिर छ, आस्थाको हिसाबले उहाँ तानिनु भएको छ, या चाहिँ हिउँ खेल्नको लागि आउनु भएको छ। यी 3 चिजबाहेक अरू केही पनि छैन हामीसँग। र हामीले भएको चिज जस्तो चितवनमा गयो भने हामी त्यो जङ्गल सफारी गर्ने भनेर भन्छौँ, जस्तो हात्तीलाई नजिकबाट हेर्ने, बाघलाई नजिकबाट हेर्ने, त्यस्तै कुराहरू हामीले पनि यहाँ केही गर्न सक्यो भनेदेखि चाहिँ पर्यटनलाई थप हामीले चाहिँ अगाडि लान सक्थ्यौँ कि भन्ने लाग्छ मलाई पनि। अब भीमेश्वर नगरपालिकाले पनि के कुराहरू त गर्नु भएको छ, तर अब जीवन लामाज्यूले भने जस्तै र यहाँ गुनासो आए जस्तै व्यवस्थापनको पाटोमा हामी कता चुकिराखेका छौँ, त्यो हिसाबले पनि यो अलिकति समस्या भएको छ। र हामी आम जनसमुदायमा चाहिँ के समस्या पनि भयो भनेदेखि कतिपय कुरामा चाहिँ सार्वजनिक सम्पत्तिको सुरक्षा हामी आफैले गर्ने हो, जनताले गर्ने हो, अथवा मैले गर्ने हो भन्ने पटक्कै भएको छैन। यो सम्बन्धित निकायको मात्र हो भन्ने बुझाइ छ, त्यसले गर्दाखेरि कतिपय कुरामा क्षति पुगेको छ भन्ने लागेको छ मलाई। एउटा कुरा यो शिक्षा कुरा निस्या थियो, शिक्षाको विषयमा चाहिँ मलाई के लाग्यो भने मैले यहाँ जोडेँ, अब यो यहाँ भन्न हुन्थ्यो या हुन्थेन। शिक्षाको विषयमा चाहिँ यो पटक मैले जस्तो 8 चाहिँ अहिले जिल्ला स्तरीय परीक्षा भनेर लिने गरिन्छ, त्यो जिल्ला स्तरीय परीक्षामा चाहिँ तपाईँको एउटा विद्यालयको विद्यार्थीलाई अर्को विद्यालय लगेर विद्या त्यो परीक्षा दिने चलन अहिले विकास भएर छ, त्यो चाहिँ मलाई गलत लाग्यो। भनेको परीक्षा आफैमा एउटा चाहिँ त्रासको विषय हो नि त वास्तवमा त्यो बाल मस्तिष्कमा नयाँ स्कुलमा नयाँ शिक्षक हुन्छ भनेपछि कति ऊ हुन्छ होला भन्ने किसिमको त्यो एउटा सोच बोकेर हिँड्दाखेरि त्यो बच्चालाई त्यो परीक्षा दिँदाखेरि कति धेरै स्ट्रेस हुन्छ होला भन्ने मलाई भएको छ। मैले एउटा विद्यालयको विद्यार्थी आधा घन्टासम्म हिँडेर उसले परीक्षा दिएको मैले थाहा पाएको छु। त्यो विद्यार्थीलाई त्यो आधा घन्टाको उकालो हिँड्दाखेरि नयाँ स्कुलमा पुग्दाखेरि नयाँ शिक्षकसँग उसले चाहिँ त्यो सँगै बसेर परीक्षा दिँदाखेरि कस्तो आभास हुन्छ होला, बरु केसम्म गर्न सकिन्छ भनेदेखि बरु शिक्षकलाई चाहिँ बरु एक्सचेन्ज गर्ने, जस्तो मानौँ कन्या मन्दिरको चाहिँ शिक्षकलाई कालिम्पोङ माथि लगेर दियो भनेदेखि कम्तीमा उसलाई त्यो ठाउँ त आफ्नो भयो नि कम्तीमा, त्यो हिसाबले स्ट्रेस फ्री हुने किसिमले तनावमुक्त हुने किसिमले परीक्षा दिन सक्यो भनेदेखि चाहिँ अलिक राम्रो हुन्थ्यो कि यो विषयमा चाहिँ यहाँको शिक्षा शाखाले ध्यान दियोस् भन्ने मेरो एउटा सुझाव छ। धन्यवाद।
म जय बहादुर श्रेष्ठ भिनापा 9 खरडुङ्गाबाट पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। प्राकृतिक साधन र स्रोतको चाहिँ हरेक सिजनमा चाहिँ त्यसको अध्ययन हुनुपर्छ, किनकि हामी प्राकृतिक रूपमै दोलखा धनी छौँ भने पछि सबैभन्दा बढी अध्ययन नै प्राकृतिक स्रोत र साधनको हुनुपर्छ। र पर्यटनमा चाहिँ म के भन्न चाहन्छु भने दोलखा जिल्ला अवश्य नै अरू जिल्लाभन्दा अगाडि छ, यसमा काम हुन सकेको छैन, त्यसैले यसमा धेरै काम गर्नुपर्छ। हाम्रो दोलखा जिल्लाको प्रडक्ट चाहिँ एउटा यस्तो एयरपोर्ट बनोस् जहाँ चाहिँ बाहिरबाट प्लेन फ्लाइट भएर हाम्रो दोलखा जिल्लामा ल्यान्डिङ भएर हाम्रो प्रडक्ट लिएर बाहिर जाओस्, यस्तो किसिमको परिकल्पना हामी कसरी गर्न सक्छौँ, यो एउटा मैले राख्न चाहे। अर्को कुरा चाहिँ यो बजेटबाट रोजगारी सिर्जना हुने अब देशको सबैभन्दा ठुलो समस्या चाहिँ बेरोजगारी भनेको छ, त्यसैले हरेक बजेटको पछाडि रोजगारी सिर्जना कसरी कति भयो भन्ने कुरा एउटा, अनि अनुदानको चाहिँ प्रोपर प्रयोग भएको छ कि छैन भनेर नगरपालिकाबाट विगत 10 वर्षदेखि अनुदान लिनेहरूको चाहिँ सबै अनुदानको प्रत्येक फर्म व्यवसायमा गएको अनुदान चाहिँ ती फर्महरू सञ्चालनमा छ कि छैन, बजेट लिँदाखेरि के एग्रिमेन्ट भएको छ त्यो अनुसार भएको छ कि छैन, त्यो सम्बन्धित निकायबाट निरीक्षण होस् भन्न चाहन्छु। हस्त धन्यवाद।
प्रसिद्ध पर्यटकीय स्थलहरू जाने क्रममा त्यहाँनिर होमस्टेको व्यवस्था गरिएको हुन्छ, त्यहाँ महिला दिदी बहिनीहरूको समूह हुन्छ जसले पर्यटकलाई स्वागत गर्नुहुन्छ, त्यहाँको सांस्कृतिक पहिचान दिने झल्काउने त्यहाँको नृत्य प्रस्तुत गर्नुहुन्छ, सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको हुन्छ, त्यसले गर्दा आन्तरिक पर्यटकलाई पनि त्यो ठाउँको बारेमा बुझ्नलाई सजिलो भइरहेको हुन्छ र बाह्य पर्यटकलाई पनि के रहेछ नेपालमा भन्ने नयाँ कुरा थाहा पाउनलाई सम्भव भइरहेको हुन्छ। यति बेला मैले उपप्रमुखज्यूबाट चाहिँ बुझ्न चाहे, विशेष गरेर भीमेश्वर नगरपालिकामा महिला दिदी बहिनीहरूबाट होमस्टेको सम्भावना छ कि छैन, यसरी पनि जोड्न चाहे कि अहिले अब वैदेशिक रोजगारी बसाई सराई त्यसै गरी रोजगारीको अवसरको लागि नयाँ पुस्ताहरू ठाउँ छोडेर गइरहेको अवस्थामा घरमा प्राय जसो ज्येष्ठ नागरिक आमा बुबाहरू हुनुहुन्छ, हरेक जिल्लामा भएको फेरि यो तितो यथार्थ पनि हो र दोलखा भीमेश्वर नगरपालिकामा पनि पक्कै त्यो छ, यहाँ भीमेश्वर नगरपालिकामा चाहिँ होमस्टेको सम्भावना कतिको रहन सक्छ?
एकदमै छ र हामीले आजभन्दा 6-7 वर्ष अगाडि नै यहाँ चाहिँ होमस्टेको सम्भावना छ भनेर दोलखा एउटा नेवार समुदायलाई विशेष महत्व दिएर अर्को थामी समुदायलाई विशेष महत्व दिएर एउटा तालिम सञ्चालन गरेर त्यो तालिममा सहभागी भएका मान्छेहरूलाई फेरि हामीले चाहिँ नवलपरासी त्यसै गरी हाम्रो स्याङ्जा वालिङमा चाहिँ सञ्चालनमा रहेका होमस्टेहरूको भिजिट पनि गराएर ल्याएका छौँ र अहिले चाहिँ दोलखा बजारका केही महिला दिदीबहिनीहरू र केही पुरुष दाजुभाइहरूले पनि होमस्टे सञ्चालन गरिरहनु भएको छ तर अब यहाँ दोलखा बजारभन्दा बाहेक अरू ठाउँमा चाहिँ होमस्टे त्यति धेरै सञ्चालनमा छैन। हाम्रो चाहिँ वडा नम्बर 8 एउटा होमस्टे छ, कहिलेकाहीँ त्यहाँ पनि पाहुनाहरू बसेको हामीले महसुस गरेका छौँ तर अब यो चाहिँ चरीकोट बजार हाम्रो वडा नम्बर 6 वडा नम्बर 3 त्यसै गरी वडा नम्बर 1 हाम्रो चाहिँ माथि एकीकृत बस्ती छ सम्पदा बस्ती यहाँलाई टार्गेट गरेर हामीले चाहिँ 2 होमस्टे तालिम सञ्चालन गऱ्यौँ र त्यहाँ सहभागी भएका मान्छेहरूले जुन ठाउँको भिजिट गरेर आउनुभयो त्यो पछाडि केहीले व्यवसाय सुरु गर्नुभयो अहिले पनि सञ्चालनमै छ, केही मान्छेहरू तालिम लिनुभयो भिजिट गर्नुभयो आएर चुपलाएर बस्नुभएको छ, त्यसैले अब यसलाई अझ व्यवस्थापन गर्न र उहाँहरूलाई चाहिँ थप अरू चाहिँ तालिमहरू अथवा अरू भिजिटहरू अरू म्यानेजमेन्टको कुराहरू हस्पिटालिटीको कुराहरूमा पनि चाहिँ व्यवस्थापन गर्न आवश्यक छ भने हामी त्यो पनि गर्न तयार छौँ। उहाँलाई भन्यौँ पनि तपाईँहरू तालिम लिएर यत्तिकै बस्नु भएको छ अरू केही नपुग कुराहरू हो भने हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनेको आर्थिक बाहेक होइन आर्थिक पनि क्यास बाहेक अरू चाहिँ तपाईँहरूलाई सपोर्ट गर्छौँ भन्दा उहाँले त्यति धेरै चासो लिनुभएको छैन अब यो भन्दा पछाडि त्यो लट भन्दा पछिल्लो लटलाई चाहिँ हामीसँग डिमान्ड पनि छैन. अलिकति चाहिँ हाम्रो अहिलेसम्मको काम गराएको स्थितिमा चाहिँ केही केही बाहेक सबैलाई एउटै डालोमा हाल्न चाहिँ मिल्दैन, तर केही केही बाहेक चाहिँ इच्छा शक्ति चाहिँ अलिक कम भएको चाहिँ महसुस गरेका छौँ. तालिम लिने, सर्टिफिकेट लिने, बस्ने, होइन एउटा व्यवसाय दर्ता गर्ने, फेरि त्यतिकै बस्ने, अनुदानका लागि व्यवसाय दर्ता गर्ने, यो खालको पनि हामीले भोगिरहेका छौँ, देखिरहेका छौँ. त्यसैले होमस्टेलाई पनि हामी चाहिँ यो यो हिसाबले होमस्टे सञ्चालन गर्छौँ भनेर आउनुभयो भने हामी गर्छौँ. अहिले पाहुनजेल पाहुनाका लागि र पाहुनजेल गर्ने, त्यस पछाडि फेरि चाहिँ चुप्लाएर बस्ने, फेरि कतै पाउने ठाउँ छ भने त्यहाँ फेरि दाबी गर्ने खालको प्रचलनले चाहिँ हाम्रो पनि जोस जाँगर चाहिँ अलिक मरेको छ. हस्, धन्यवाद.
अब पर्यटन भनेर हामीले पर्यटन प्रवर्धनको कुरा गरिरहँदा बाटोघाटो पनि जोडिएर आउँछ होला. नगर प्रमुख ज्यूसँग मेरो प्रश्न, बाटोघाटो अहिले पनि सहज हुन सकिरहेको छैन, यसलाई हजुरले कसरी लिनुभएको छ?
तपाईँ मुडी गेटबाट पस्नु भएदेखि रोड र मुडीभन्दा तल 2 किलोमिटरको रोड छ, जुन चाहिँ चरीकोट जीसम्म, त्यो चाहिँ संघीय सरकारको आयोजनाको सडक हो. त्यो
दोलखा जिल्लाकै एउटा ठूलो अस्पताल छ. हामीसँग अस्पतालको लागि भीमेश्वर नगरपालिकाले बेला बेलामा सहयोग पनि गर्ने गरेको छ. हरेक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने अस्पतालहरूको समस्या हो, चाँडो भुक्तानी नहुँदाखेरि सेवा गुणस्तरीय हुन सकेको छैन. भीमेश्वर नगरपालिकाले यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको अस्पतालको लागि भनेर के कस्तो सहयोग गरिरहेको छ?
यो अस्पताल दुलखा हेल्थ सेन्टर थियो, यो 32 सालमा सायद 32 सालमा स्थापना भयो होला. त्यसपछि चरीकोट अस्पताल भयो, अहिले चाहिँ प्रादेशिक अस्पताल भनेर पशुपति चौलागाई स्फीति अस्पताल छ. त्यो प्रादेशिक अस्पताल भएको 3-4 वर्ष लगभग चाहिँ भयो होला. यहाँ एक समय चाहिँ निशुल्क चाहिँ सेवा पनि उपलब्ध हुन्थ्यो, त्यो निशुल्क सेवा उपलब्ध छैन. तैपनि अब नागरिकहरूले पैसा छैन तिर्न सक्दिनँ भनेपछि त्यत्तिकै चाहिँ जानी पनि गरेको सुनिन आएको छ. अस्पताल भन्ने कुरो यति सेन्सिटिभ चाहिँ यति हो क्षेत्र हो, कुनै पनि अस्पताल सञ्चालन गर्नका निमित्त चाहे बिड अस्पताल, चाहे टिचिङ अस्पताल, चाहे गङ्गालाल अस्पताल, ती अस्पतालहरूमा प्राइभेट सेक्टरबाट डोनेसन नआइकन त्यो सञ्चालन गर्न गाह्रो छ. यो अस्पतालमा पनि विगत केही समयमा आउँथ्यो नै कुनै एउटा संस्थाले, न्याय हेल्थ भन्नेले निशुल्क चाहिँ गरे पनि थियो. अब अहिले यहाँ डोनेसनहरू प्राय ठप्प बन्द छ, त्यस कारणले सरकारको भरमा नै यो अस्पताल सञ्चालन गर्ने कोसिस भइराखेका छ. प्रदेशको सरकारको उसले मात्रै त्यो सम्भावना हुँदैन. भवनहरू प्राय नगरपालिकामा तत्कै चिने नगर भवनहरू छन्, नगरपालिकाले बनाएका भवनहरू छन्. र अर्को कुरो, तपाईँले भीमेश्वर नगरपालिका कति सहयोग गरेका छ भन्ने किसिमको के गरेका छ भन्ने सम्बन्धको प्रसङ्ग कोट्याउनु भयो. अब हामीले तपाईँको चाहिँ प्राइभेट सेक्टरहरूले डोनेसन दिएन भन्दैमा हामीले पनि नदिकन हेरेर बस्ने कुरो भएन. यहाँका समस्याहरू आखिरमा नगरपालिकासम्मै आएर ठोकिने गर्दछन्, त्यसले गर्दाखेरि हामीले केही कामहरू गर्ने गरेका छौँ, बिल्डिङहरू बनाइदिएका छौँ. र अर्को चाहिँ हामीले किडनी डायलिसिस स्थापनाका निमित्त हामीले चाहिँ योगदान गरेका छौँ. एकजना दुईजना बिरामी त्यहाँ मैले भेटेँ, उहाँहरूको हप्तामा एकजनाको 3 चोटि डायलिसिस गर्नुपर्ने, एकजनाको 2 चोटि डायलिसिस गर्नुपर्ने रहेछ, अरूको चाहिँ हप्ता प्रतिदिनमा रहेछ. 3 चोटि हप्ताको 3 चोटि डायलिसिस गर्दाखेरि महिनाको 18,000 रुपियाँ चाहिँ उसको खर्च निक्लिँदो रहेछ. त्यो गर्दाखेरि उसको महिनामा 72,000 रुपियाँ चाहिँ पर्दो रहेछ, र बर्खमा चाहिँ करिब करिब चाहिँ 8.5-9 लाख रुपियाँ पर्दो रहेछ. त्यसले गर्दा 9 लाख रुपियाँ एउटा किडनीको बिरामीले खर्च गर्नु पर्दाखेरि उसले एक वर्ष मुस्किलले एक वर्ष धन्ला, त्यही पनि हाम्रा चाहिँ ग्रामीण भेगका जनताले त्यो सक्नुहुन्न. त्यसले गर्दा त्यसलाई चाहिँ सहयोग गर्नका लागि त्यसलाई हेल्प होस् भनेर हामीले केही पैसा राखिदिएका थियौँ. त्यो पैसा पछि चाहिँ साउन 1 गते पछि सरकारले पुरै चाहिँ बिहोर्ने भनेर चाहिँ आयो. त्यसपछि त्यो पैसा हामीले बेडसिट जस्तो महत्त्वपूर्ण कुरा, त्यसपछि चाहिँ नेसेसरी अनिवार्य रूपमा चाहिने औषधिको कुरा, त्यो कुरामा हाम्रो चाहिँ टेन्डर चाहिँ निकालिदिउँ, त्यो सहयोगहरू हामीले गरिरहेका छौँ र अन्य सानातिना सहयोगहरू गरिराखेका छौँ. र प्रदेश मन्त्री यहाँ आउँदाखेरि किरण थापा आउँदाखेरि पनि त्यतिखेर भएको थियो, यो चाहिँ तपाईँको जुन नियमित आउने बजेटले यो अस्पताल सञ्चालन चाहिँ गर्न सम्भव चाहिँ छैन. तपाईँहरूले यदि चाहिँ कि अलिकति मुठी खोलेर बेड व्यवस्था गर्नुहोस्, के होइन भनेदेखि यसभित्र रहेका कमी कमजोरी जे छन्, जे कारणले डोनेसन चाहिँ आएको छन् त्यसलाई सुधार गर्नपट्टि चाहिँ लाग्नुहोस् भनेर चाहिँ यहाँको हाम्रो चाहिँ मान्यजी भरत केसी सहितको कार्यक्रममा मैले भने हो. त्यसमा केही सुधार भएको छैन. यो अस्पताल अब अहिले चाहिँ सङ्कटमै त होइन, तर अलिकति अप्ठ्यारो अवस्थामा चाहिँ छ. अब बिरामीहरू सङ्ख्या बढ्दै गएका छन्, किडनी डायलिसिस पनि राम्रोसँग नियन्त्रण भइरहेको छ, र अन्य चाहिँ तपाईँको जुन सेवाहरू पनि अगाडि बढाउने भनिएको छ. तर चाहिँ सेवा अगाडि बढायो तर पछि व्यवस्थापन राम्रो नहुँदाखेरि चाहिँ त्यसले राम्रो सन्देश जाँदैन. तापनि हामी प्रादेशिक अस्पताल भए पनि भीमेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्र भएका कारणले, सामाजिक क्षेत्र भएका कारणले, यहाँ हाम्रो आँगन कौशल भएका कारणले हामीले निरन्तर चाहिँ सहयोग गर्दै आएका छौँ।
अब भीमेश्वर नगरपालिकाको सेवा लिइरहँदा भीमेश्वर नगरले गरेको कारण चाहिँ मलाई यस्तो हो भन्नुपर्ने त्यस्तो केही कुराहरू छन् यहाँको?
नमस्कार, मेरो नाम संगीता कार्की थापा, म भिनापा छ पानीट्याङ्कीबाट। म चाहिँ कृषि पेसामा आबद्ध छु, साथसाथमै बाख्रा पालन गरिरहेको छु र म भीमेश्वर नगरपालिका ओडाबाट सुविधाहरू लिइरहेको छ। मैले कृषि पेसा गर्दाखेरि मैले तपाईँको भीमेश्वर नगरपालिकाबाट बिउ बिजनहरू नि पाइरहेको छु। 82-83 बाख्रा पालन तालिम लिएको थिएँ र त्यसमा बाख्रा के कसरी पाल्ने, कस्तो हो, के खुवाउँदा ठिक हुन्छ भन्ने तालिमहरू पनि हामीलाई भीमेश्वर नगरपालिकाबाट दिनुभएको थियो। सुधार गर्दै म बाख्रा पालनमा अगाडि बढेँ। मैले तालिम नलिकन गर्दा र तालिम लिएपछि गर्दाखेरि धेरै सुधार आयो। मैले अहिले लगभग 15 जति बाख्रा पालन गर्दैछु। त्यसमा चाहिँ अब प्राकृतिक रूपले तपाईँको कहिलेकाहीँ रोग ब्याद लागेर मरिराखेको नि छ मेरो बाख्राहरू, त्यसमा अलिकति असन्तुष्टै छु। अब काउली, बन्दा, गाजर सबै उत्पादन गर्छु। त्यो चाहिँ अलि बजार व्यवस्थाको समस्या हो कि जस्तो भइरहेको छ। म 3 रोपनी जग्गामा खेती गर्छु, धेरै त छैन। भीनापा ओडा 6 दिएको बजेटहरू पनि लिइराखेको छु। गत महिला विकास तालिमबाट लिँदाखेरि मैले 13,613 रुपियाँ मेरो खातामा प्राप्त भएको थियो। त्यो रकमले चाहिँ मैले 3 बाख्रा किनेको छु। त्यो रकमका साथसाथै मैले आफ्नो पैसा थपेर लिएको छु। अब त्यो 13,600 रुपियाँले त 3 आउने त कुरा भएन, होइन? अनि अहिले मैले खास पालिराखेको चाहिँ तपाईँको जमुना पारी अनि खरिजातका बाख्राहरू छन्। त्यसबाट मैले वार्षिक आमदानी चाहिँ 2,00,000 लगभग गरिराखेको छु। हस्त, धन्यवाद।
विष्णु सर, अब यहाँ प्रशासकीय प्रमुख भएर रहिरहँदा यहाँको कार्यकालमा यो यहाँको प्रशासन सुधारको लागि केही आफ्ना प्रतिबद्धता, त्यसपछि सरकारी संयन्त्र प्रशासनिक सुधार अनुसारको यहाँको पनि केही योजना होला, के भन्न सकिन्छ भीमेश्वर नगरवासीलाई?
मौजुदा रहेको कर्मचारीलाई काममा लगाउने, परिचालन गर्ने, त्यसको परिणाम निकाल्ने, होइन, व्यवस्थित बनाउने भन्ने कुरासँग सम्बन्धित छ। हामी चाहिँ यो नगरपालिकाको जनशक्तिको प्रकृति हेर्ने हो भने विभिन्न खालको चाहिँ नि कर्मचारीहरू हुनुहुन्छ। कोही जिल्ला विकास समितिबाट आउनु भएको छ, कोही करारको हुनुहुन्छ, कोही चाहिँ सङ्घबाट आउनु भएको छ, कोही प्रदेशबाट आउनु भएको छ, म एउटा सङ्घीय मामिलाबाट आएको छु। यस्तो विभिन्न प्रकृतिका हामी चाहिँ कर्मचारीको चाहिँ एउटा यो सङ्गम हो। त्यसैले यो सङ्गमलाई चाहिँ व्यवस्थित ढङ्गले, यसमा डाइभर्सिटी पनि छ, त्यसमा पनि हामीले यसलाई व्यवस्थित तरिकाले परिचालन गरी जनप्रतिनिधिज्यूले निर्धारण गर्नुभएको नीति योजना कार्यक्रमहरूलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता नै हो। त्यसो हुनाले यस सन्दर्भमा सबै शाखाहरूलाई समन्वय गरेर, सबै शाखाहरूलाई निर्देशन गरेर त्यो परिणाम हासिल गर्नको निम्ति नगरपालिकाको प्रशासनिक क्षेत्र चाहिँ प्रतिबद्ध छ। कानुन बमोजिम, कानुन सम्बद्ध भएका नीति निर्देशनहरूलाई कार्यान्वयन गर्न हामी चाहिँ लागि परेका छौँ। यसमा कुनै दुई मत छैन। यस सन्दर्भमा कर्मचारीलाई विभिन्न तालिमहरूमा पठाउने, समन्वय, उनीहरूसँग सहकार्य गर्ने र उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा पठाउने काम पनि हामीले गरिराखेका छौँ। तथापि दरबन्दी बमोजिम कर्मचारी कुनै कुनै ठाउँमा, वडामा चाहिँ अपुग भएको अवस्था पनि छ। वित्तीय दायित्व सिर्जना हुने खालको चाहिँ दरबन्दी नबढाउने भनेर चाहिँ अहिले नयाँ सरकारले चाहिँ पठाएको छ। कार्यविवरण बनाउने, कार्य सम्पादन सूचक बनाउने, कार्य सम्पादन सम्झौता गर्ने र प्रशासनलाई चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने छ। अहिलेको मुख्य चाहिँ मितव्ययी रूपमा, प्रभावकारी रूपमा, दक्ष रूपमा चाहिँ प्रशासनलाई अगाडि बढाउने नै नेपाल सरकारको, प्रदेश सरकार, हाम्रो चाहिँ स्थानीय तहको पनि त्यही नै नीति योजना भएको हुनाले चाहिँ सोही बमोजिम चाहिँ अगाडि बढिरहेका छौँ। धन्यवाद।
विशेष गरेर नगरपालिकाभित्रकै गतिविधिहरूको सुधारका लागि आफ्नो जिम्मेवारीको हिसाबले यो आर्थिक वर्षको यहाँहरूको पनि केही असन्तुष्टि रह्यो होला कार्ययोजनामा, के कसरी सुधार्न सकिन्छ होला उपप्रमुखज्यू?
सुधारका कुराहरू धेरै राम्रा कुराहरू भएका छन्। स्थानीय तहले गर्नुपर्ने धेरै राम्रा कामहरू हामीले सञ्चालन गरेका छौँ। ती कामहरू चाहिँ नागरिक मैत्री छन्। यसलाई अलिकति थोरै सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक छ। सेवालाई चुस्त दुरुस्त बनाउनका लागि हरेक पालिकाहरूसँग चाहिँ दक्ष जनशक्तिको अभाव छ। त्यो संघीय सरकारले चाहिँ दक्ष जनशक्ति सम्बन्धित स्थानीय तहहरूलाई उपलब्ध गराउन सकेको छैन, जसले गर्दा समयमा नागरिकलाई सेवा दिन सकिएको छैन र नागरिकमा देखा परेका महामारी, त्यसै गरी कहिलेकाहीँ चाहिँ अन्य चाहिँ आधी बेहेरी यस्ता खालका आकस्मिक रूपमा घट्ने घटनाहरूलाई तत्काल सम्बोधन गर्नका लागि चाहिँ जनशक्तिको हिसाबले सकिएको छैन। नागरिकको अपेक्षा एकदमै धेरै छ। हाम्रो स्थानीय सरकारको चाहिँ स्रोत एकदमै कम छ। संघीय सरकारले बजेट पठाउँछ, त्यो संघीय सरकारले पठाएको बजेट चाहिँ शीर्षक तोकेर पठाउँछ, शीर्षक तोकेर पठाएको शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। प्रदेश सरकारले पठाएको बजेट चाहिँ उसैले शीर्षक तोकेर पठाउँछ, त्यो शीर्षक भन्दा बाहेक हामीले खर्च गर्न पाउँदैनौँ। भीमेश्वर नगरपालिकासँग आर्थिक आन्तरिक राजस्व चाहिँ राजस्वबाट उठ्ने पैसा चाहिँ एकदमै मुस्किलले 4 करोड, एक आर्थिक वर्षमा 4 करोड पैसा चाहिँ राजस्वबाट उठ्छ। झनै झनै हामीसँग 100 जना जति चाहिँ करारको कर्मचारीहरू हुनुहुन्छ, ज्यालादारी र करारका कर्मचारीहरू, उहाँहरूको सेवा सुविधा दिएर बाँकी रहेको पैसाले विकास निर्माण गर्नुपर्छ र त्यो विकास निर्माण गर्दाखेरि पर्याप्त भनेको जन अपेक्षा अनुसार हामीले काम गर्न सक्दैनौँ। भीमेश्वर नगरपालिकाले, मलाई लाग्छ दोलखा जिल्लाका अरू कुनै पनि पालिकाले सिलिङ तोकेर ओडामा बजेट दिएको छैन, तर भीमेश्वर नगरपालिकाले ओडालाई सजिलो होस् भनेर हामीले ओडालाई सिलिङ तोकेर बजेट विनियोजन गर्छौँ, जसले गर्दा आफ्नो ओडाको समस्या बुझ्ने, ती समस्यालाई सम्बोधन गर्ने चाहिँ आर्थिक सहितको जिम्मेवारी र त्यो अधिकार हाम्रो ओडाहरूले पाउनु भएको छ। सुधार गर्ने भनेर यहाँले प्रश्न गर्नुभयो, सुधार गर्नका लागि चाहिँ यहाँको स्थानीय सरकारले मात्रै सुधार गरेर हुँदैन क्या, कतिपय कानुनी व्यवधानहरू छन्। संघीय सरकारले अहिलेसम्म पनि निजामती ऐन ल्याउन सकेको छैन, शिक्षा ऐन ल्याउन सकेको छैन, जसले गर्दा प्रदेशले ऐन बनाउन सकेको छैन र प्रदेशले ऐन नबनाएपछि हामी स्थानीय तहले पनि त्यसलाई म्याच हुने गरेर ऐन बनाउन सकेका छैनौँ। तपाईँको खरिद ऐन अहिलेसम्म बन्न सकेको छैन, खरिद ऐनका कारणले हामीले कतिपय समस्याहरू भोग्नु परेको छ, तर नागरिकहरूले त यो ऐन बने कि बनेनन्, कानुन बने कि बनेनन् भन्ने कुरा त ध्यान दिनुहुन्न। प्रत्यक्ष चाहिँ लाभ चाहिएको छ, प्रत्यक्ष सरोकार राख्नुहुन्छ, जसले गर्दा चाहिँ अलिकति समस्या भएको हो कि भन्ने बुझाइ चाहिँ छ। तर मलाई लाग्छ त्यत्रो धेरै ग्याप, त्यति धेरै समस्या अहिलेको स्थानीय तहले काम गर्दै गर्दा छैन, अघि भने जस्ता काम गर्न धेरै बाँकी चाहिँ छन्। सही ढङ्गले परिचालन गर्ने, सही ढङ्गले जिम्मेवार दिने, सही ढङ्गले सेवा प्रवाहमा चाहिँ संलग्न गराउने कोसिस गरिरहेका छौँ। कहीँ कहीँ कतै कमजोरी छ भने त्यसलाई सुधारेर लिएर जाने कोसिस गरिरहेका छौँ। धन्यवाद।
यति बेला हामी कार्यपालिका सदस्य ज्यूको पनि विचार लिँदैछौँ।
मेरो नाम सुशीला थापा, भीमेश्वर नगरपालिका वार्ड नम्बर 6, म कार्यपालिका सदस्य पनि हो। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाललाई धन्यवाद भन्न चाहन्छु। अब हाम्रो स्थानीय तहका सबै महिलाहरूले, सबै पक्षहरूले आवाज सब दुई शब्द अथवा लागे मनमा लागेका कुराहरू राख्न पाउने अवसर मिल्यो, यो टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। बजेटहरू विनियोजन हुन्छ हाम्रो 9 वार्डलाई, त्यो अनुसार हामीले जनप्रतिनिधिहरूले भन्नु पर्दाखेरि चाहिँ त्यसलाई निरन्तर रूपमा हामीले सबै पक्षहरूलाई समेटेर बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक, सबै पक्ष, युवा, महिला, सबै पक्षलाई समेटेर हामीले सही पक्षले विभाजन गरिएको छ भन्ने हाम्रो मनमा छ। न्याय पक्षले न्याय गरेका छौँ जस्तो लाग्छ। सकभर हामीले कोसिस गर्छौँ, होइन हामीले सबैलाई समान रूपले गर्न खोज्छौँ, तर कतै कतै त अब अलिकति असन्तुष्टि त हुन्छ नै। तैपनि हामीले सबै पक्षलाई समेटेर युवाहरूलाई रोजगारको लागि, अब हामीले गत साल पनि टेम्पो ट्याक्सी अथवा विद्युतीय ट्रेनिङ त्यस्ता पनि दिएका थियौँ। महिलाहरूलाई शिव विकासको लागि, आय आर्जनको लागि, कुखुरा पालन, बाख्रा पालन, त्यस्तो सबै क्रिस्टलहरू हरेक कुरामा त्यो ट्रेनिङहरू दिइराखेका छौँ। तैपनि उहाँहरूले अलिकति जागरुक भएर हामीले केही आय आर्जनको लागि केही गर्नुपर्छ भनेर हिम्मत देखाएको चाहिँ कमै मात्रामा छ। त्यसमा चाहिँ हामी अलि दुखी पनि छौँ क्या। अब प्रमाणपत्र लिने, अब मेसिनहरू पनि हामीले ओडाबाट दियौँ, होइन 20 जना हुनुहुन्थ्यो त्यतिखेर, उहाँहरूले त्यो मेसिन पनि लगेर घरमा त्यतिकै थन्क्याएको अवस्था छ। अलिकति निष्क्रिय हुँदाखेरि हामी ओडामा, नगरपालिकादेखि ओडासम्म चाहिँ अलिकति एकदम जागरुक हुने, ऊ चाहिँ उहाँहरूलाई दिएको सेवा सुविधा ट्रेनिङहरू चाहिँ नगरेको देख्दाखेरि चाहिँ हामीलाई अलिकति किनभने नर्भस महसुस हुन्छ।
धन्यवाद। हामी अब कृषि पर्यटनका विशेष कुराहरू आएका छन्, कृषिका अब यो मनसुन पनि सुरु हुँदैछ, विपदका पनि कुरा होलान्, आगामी आर्थिक वर्षको लागि कृषिको के योजना बनाउन सकिन्छ, दूरदृष्टिलाई भेट्ने गरेर के गर्न सकिन्छ आगामी आर्थिक वर्षमा, अहिले आएका गुनासोहरूलाई यहाँले सम्बोधन पनि गर्नुभएको छ, यद्यपि आगामी आर्थिक वर्षमा के गर्न सकिन्छ होला, केही आफ्ना प्रतिबद्धताहरू र केही नागरिकबाट, नगरवासीबाट पनि यहाँको अपेक्षा हुनसक्छ, अपेक्षाको पनि यहाँको विचार आओस् भन्ने
चाहन्छु र आजको अहिले यो बहसको अन्तिममा अब हामी मेरसाबाट आगामी आर्थिक वर्षको लागि पनि प्रतिबद्धता र के गर्न सकिन्छ अझ सुधारको लागि अपेक्षाको दृष्टिकोण लिँदैछौँ।
विशेष त आजको तपाईँहरूको यो कार्यक्रम कृषि र पर्यटनसँग सम्बन्धित नै भएको मैले पाएँ र हामीले भन्ने गरेको कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पर्यटन भनेकै यही हो, कृषिसँग पशुपालन अनि पर्यटन भनेकै यही हो। हामीले भन्ने गरेको नारा गाउँ गाउँमा उत्पादन, सहरमा पर्यटन, अब बन्ने पूर्वाधार पर्यटनका लागि, पर्यटन जीवन आधारका लागि हामीले भनेको कुरै यही हो। पर्यटन यहाँ नआइकन हाम्रो कृषकहरूले उब्जनी गरेको, ठुला कृषकहरूले अथवा संस्थागत अथवा समूहगत रूपमा उब्जनी गरेका कृषकहरूको चिजबिज त, कृषिजन्य उपज त बाहिर निर्यात हुन्छ, तर साना साना कृषकहरूले, थोरै थोरै उत्पादन गर्ने कृषकहरूले उत्पादन गरेको वस्तुहरू चाहिँ यिनै खपत गर्नुपर्छ। यिनै खपत हुनका निमित्त नै पर्यटन चाहियो, नत्र भनेदेखि तपाईँको मानौ तपाईँले चाहिँ दुई पाथी भटमास उत्पादन गर्नु होला, तपाईँले एक पाथी चाहिँ तपाईँको खानु होला, एक पाथी तपाईँको चाहिँ बर्दिवास अथवा चाहिँ काठमाडौँ तपाईँ निर्यात गर्न व्यापार गर्न जानुहुन्न, त्यो भटमास चाहिँ यहीँ खाइदिने मान्छे चाहियो, त्यसका निमित्त चाहिँ पर्यटन प्रबन्धन जरुरी छ यस्तै यस्तै चिजबिजहरूको लागि। त्यसले गर्दा पर्यटन किन चाहियो त भन्दाखेरि, पर्यटन यहाँ आउनु बित्तिकै होटेल व्यवसाय चल्छ, पहिलो प्रत्यक्ष रूपमा चाहिँ फाइदा लिने, त्यसपछि किराना पसलहरू चल्छन्, त्यसपछि तपाईँको कृषकको तपाईँको सागपात खपत होला, अन्डा खपत होला, कुखुरा खपत होला, मासुको चाहिँ भाउ पाउला, तपाईँ अन्नपात चाहिँ तपाईँको चाहिँ यिनै चल्ला, त्यसपछि कृषकका पैसा पुग्ने हो। त्यस कारणले हामीले भन्ने गरेको चाहिँ कृषि पशुपालन, कृषि पशुपालन र त्योसँग पर्यटन भनेको विषय चाहिँ त्यही हो। प्राकृतिक चाहिँ तपाईँको चाहिँ संरचना पनि पर्यटन मैत्री छन्। हाम्रो नीति र नियम चाहिँ, नीति नियम र प्राकृतिक स्रोत चाहिँ मैले जहाँ पनि भन्ने गरेको छु, आज यो रेडियो नेपालको चाहिँ कार्यक्रममा पनि मैले भने, पहिलो प्राथमिकता त हामीले यो जुन सैलुङ, कालिन्चोक र भीमेश्वरको कैडो जहाँ चाहिँ महाङ्काल पनि जोडिन्छ र चाहिँ जलेश्वर महादेव पनि जोडिन्छ, यो अब बढी लाग्दाखेरि चाहिँ करिब करिब एक वर्षमा चाहिँ त्यो क्लियर हुन्छ यो कोरिडोर। यो कोरिडोर क्लियर हुँदाखेरि पक्की सडक चाहिँ बन्दाखेरि अहिले मुडेबाट करिब 18 किलोमिटरको चाहिँ टाढाको दूरीबाट घुमेर आउनुपर्ने अवस्था अन्त्य हुन्छ। सैलुङको चाहिँ पर्यटक कालिन्चोक जानु पर्यो भनेदेखि 18 किलोमिटर नजिकबाट ऊ चाहिँ कालिन्चोक पुग्न सक्छ, यो कोरिडोर हामीले पक्की गर्न सक्यो, धेरै काम बाँकी छैन। र चाहिँ भीमेश्वर पनि आउन पनि धेरै चाहिँ टाढा पर्दैन, महाङ्काल त झन् चाहिँ त्यो सडकै पिच हुँदैछ, झन् नजिकै भइहाल्यो, अब त्यहाँ चाहिँ पर्यटन पहिला जाने थियो, अहिले चाहिँ अब जाने बाटो पनि बन्दैछ, अनि जब महाङ्कालमा जाने बाटो बन्छ त्यही ट्र्याकबाट चाहिँ तपाईँको चाहिँ जिलुमा चाहिँ जान्छ, त्यहाँ पनि चाहिँ पर्यटक प्रबन्धन चाहिँ तपाईँको हुन्छ। त्यसले गर्दा त्यहाँ हामी नजिक नजिक पुगेका छौँ, अलिकति प्रचार प्रसार पहिलाको जस्तो अत्यस लाग्दो बच्चाका साथीहरूले नेगेटिभ कुरा मात्रै खोजी हिँड्ने त्यो अवस्था त छैन अहिले, अहिले धेरै नै सपोर्ट चाहिँ गर्नुभएको छ, विशेष गरी यहाँका पत्रकार साथीहरूले, इमान्दार पत्रकार साथीहरूले गर्नुभएको छ, त्यसको हामी सराहना गर्छौँ। तपाईँहरू सुर्खेतको बुलबुले ताल जानुभयो होला, त्यहाँको पानी नेचुरली छैन, प्राकृतिक चाहिँ मूलबाट आएको पानी छैन, खेतबाट उम्रिएको पानी हो। यहाँ हाम्रो चाहिँ त्यही फिल्म सिटीको डाङडुङ डाँडाबाट पानीको चाहिँ मूल छ, त्यो पानीको मूल हामी प्रयोग गर्न सक्छौँ, र प्रयोग गर्दाखेरि जब त्यो ताल बन्छ त्यसको चाहिँ आउटलेटको पानी अथवा ओभरफ्लो फ्लोको पानी हामीले त्यो तल्लो बेल्टमा हामीले सिँचाइ गर्न सक्छौँ, जहाँबाट अहिले बर्दिवास र काठमाडौँमा आलु, मुला, गाजर, बन्दा, काउली चाहिँ निर्यात हुने गर्दछ। आलुलाई त्यति धेरै पानी चाहिन्न, तर चाहिँ अन्य बालीलाई त्यो पानीले एकदम चाहिँ कृषिमा चाहिँ एकदम चाहिँ भरमगदुर रूपमा सपोर्ट गर्न सक्दछ। र अर्को तपाईँको मैले सुर्खेतको बुलबुलेको तालको कुरा गरेँ, त्यो तालले वार्षिक त्यो 10,000 वर्ग मिटरमा फैलिएको छ लगभग, त्यसले 1,51,50,000 कमाउँछ, 1,50,000 चाहिँ उसले बोट चाहिँ त्यो टेन्डरबाट कमाउँछ भनेदेखि 1,50,000 चाहिँ फोटो खिच्नेबाट चाहिँ उसले चाहिँ टेन्डरबाट चाहिँ कमाउँछ, 1,51,50,000 कमाउँछ। अब हाम्रो यो ताल चाहिँ तपाईँको हामीले निर्माण गर्न सक्यौँ भनेदेखि राजधानीबाट 108 किलोमिटर लगभगमा त्यहाँ चाहिँ आइपुग्छ, त्यहाँ आइपुग्दाखेरि चाहिँ यो धुर्खेल बनेपाको बाटो क्लियर भएपछि 3 घन्टा म्याक्सिमम 3 घन्टामा त्यहाँ चाहिँ काठमाडौँको कुसमुकुस वातावरणबाट पर्यटकहरू त्यहाँ आउनुहुन्छ। र अर्को यसलाई तराई जोड्ने पनि एकदम छोटो उपाय, जुन अहिले चाहिँ वैकल्पिक मार्गका रूपमा यो बनेपा बदिवास सडकको वैकल्पिक मार्गका रूपमा सञ्चालनमा आइरहेको छ, यो चरीकोट दोलखा, अनि यो चाहिँ सडक तपाईँको यो ताल बन्ने ठाउँ चाहिँ तपाईँको बर्दिवास महोत्तरीको बर्दिवासबाट 162 किलोमिटरको मात्र दूरीमा पिच सडकबाट करिब करिब चाहिँ 4.5 घन्टा बढीमा 5 घन्टामा चाहिँ त्यो त यो चाहिँ ठाउँमा आइपुग्छ। यो आइपुग्दाखेरि तपाईँको तराईको कोसमुख जहाँ जनघनत्व बेसी छ, तराईमा जुन जनघनत्व बेसी भएको ठाउँ हो त्यो जनघनत्व चाहिँ हामीले यहाँ ल्याउन सक्यौँ भनेदेखि हामीले मिनिमम वार्षिक यसलाई सिस्टममा लान सक्यौँ, व्यवस्थापन गर्न सक्यौँ। अघि नै व्यवस्थापनका कुराहरू गर्नुभयो, व्यवस्थापन नगरपालिकाले मात्रै गर्ने होइन, भ्युटाहरूको कुरा पटक पटक आएका छन्। बजेट राख्दाखेरि त्यहाँ चाहिँ समिति बनाएर बनाउने मान्छे पनि पाइएन, हामीले बजेट पनि राख्या हो, यसमा पनि राख्छु तर बनाउने मान्छे पाइन्छ पाइन त्यो चाहिँ दुर्भाग्य कुरो हो। र अर्को चाहिँ कुरो त्यो बालबालिकाले सिसाले हानेर मात्रै होइन, त्यो एकदम उचाइ छ, आस्तला छ, त्यो चाहिँ हावाले पनि केही सिसाहरू फुट्या होला, बच्चाहरूले मात्रै पनि होइन, त्यो अनेक थरी लेख्ने किसिम चाहिँ बच्चाहरूको काम हो। अब कतिसम्म भनेदेखि तपाईँको यहाँ आर्मीको चाहिँ जारीखाना आएको चाहिँ 16-17 वर्षको दाङका सुर्खेतका सिपाहीहरू गएर यता चाहिँ आर्मीको जारीखाना छोडेर उहाँका चाहिँ सिसा फोड्ने के छोड्ने सिसिटिभी क्यामेरा छोड्ने के त्यो पनि गर्यो, त्यसले गर्दा सुरक्षा चाहिँ तपाईँको चाहिँ दिन सकिएन। त्यसले गर्दाखेरि त्यसको सुरक्षाका निम्ति पनि निजी क्षेत्र जसलाई हामी चाहिँ स्थानीय समुदाय भन्छौँ उहाँले चासो गर्नुपर्छ। पार्कको कुरा पनि त्यही हो, यहाँबाट नगरपालिकाबाट कर्मचारी नियुक्ति गरेर राखेर त्यो सम्भावना छैन, त्यहीँकै चाहिँ तपाईँको समुदायले समितिहरूले सञ्चालन गर्ने हो, उहाँहरूलाई हामीले चाहिँ नगरपालिकासँग चाहिँ तपाईँको किसिमको समझदारी गरेर दिने नै हो। अघि औद्योगिक ग्रामको कुरा आयो, औद्योगिक ग्राम त्यही हो, हामीले औद्योगिक ग्राम बनायौँ, जग्गा जोड दिउँ नगरपालिकाले, तपाईँको सिपेज लाइन जोड दिउँ, तपाईँको चाहिँ पोल चेम्बर बनाइदिउँ, धेरै गर्यो। अब करिब 2 करोड रुपियाँ चाहिँ तपाईँको लगानी गर्नुपर्छ स्थानीय सेक्टर, त्यो वातावरण अहिले नभएर स्थानीय क्षेत्रमा लगानी गर्ने वातावरण नभए त्यो अड्किएको अवस्था हो। त्यसमा नगरपालिकाले आफै उपकरण हालेर किबीको चाहिँ जुस उत्पादन गर्ने वाइन उत्पादन गर्ने भन्ने होइन, प्राइभेट सेक्टर आउनु पर्यो, त्यो प्राइभेट सेक्टर चाहिँ आएको अवस्था छैन। त्यहाँबाट ओर्लिने बित्तिकै तिनतिर चाहिँ हिमाल देखिन्छ, तपाईँले याद गर्नु भएको छैन, जब तपाईँ खैडुङ्गा चौकीमा ओर्लिनुहुन्छ तपाईँले माथितिर चाहिँ पुग्नु अलिकति 15 मिनट हिँड्नुभयो भनेदेखि तपाईँ पश्चिममा पनि हिमाल देख्नुहुन्छ, उत्तर पनि हिमाल देख्नुहुन्छ, पूर्व पनि हिमाल देख्नुहुन्छ, त्यस्तो चाहिँ ठाउँ हामीसँग छ। तर त्यसको प्रमुख चाहिँ नगर प्रमुख अथवा उपप्रमुख मात्रैले चिच्याएर कराएर हुँदैन रहेछ। त्यहाँ हामीले 3 करोड रुपियाँ बजेट हाम्रो थियो पोहोर पर्यटन मन्त्रालयबाट, जेएनजी आन्दोलनले हाम्रो यहाँ भौतिक पूर्वाधार त क्षति भएन तर हाम्रो योजनामा ठुलो क्षति गर्यो। हाम्रो करिब 20 करोड 20 लाखको चाहिँ योजनामा क्षति गर्यो जेएनजी आन्दोलनले, अर्थ मन्त्रालयबाट चाहिँ ती पैसाहरू चाहिँ रोकिएको छ। त्यसमा शिव पोखरी पनि पर्यो एउटा, एउटा रङ्गशालाको 4 करोड पर्यो, शिव पोखरीको 3 लाख पर्यो, त्यसपछि मञ्जुश्री पार्कदेखि कालिम्पोङ जाने चाहिँ पदमार्गको 6 करोड पर्यो क्षति। त्यसले गर्दाखेरि चाहिँ यस्तो किसिमको गतिविधिले अर्थ मन्त्रालय चुवाको भरमा बजेट उठ्दाखेरि अलिकति स्थानीय तहमा हामीलाई मात्र होइन अन्यत्र पनि तपाईँको चाहिँ अलिकति निराशाको वातावरण चाहिँ बनेको छ। यद्यपि हामीले चाहिँ तपाईँको काम गर्न छोडेको छैन, हाम्रो चाहिँ अर्थतन्त्र यहाँको अर्थतन्त्र भनेको कृषि पशुपालन र पर्यटनै हो। मैले अघि नै पनि दोहोऱ्याएँ, कृषिमा पनि हाम्रो प्रगति भएको छ, यद्यपि हाम्रो केही जग्गा जमिनहरू बाँदर आतंकका कारणले अनि तपाईँको बसाइ सराइका कारणले अथवा चाहिँ विदेश जानका कारणले राजधानी प्रति लालयित हुनका कारणले तपाईँको अलिकति जग्गा बाँझो भए तापनि त्यस्तो चाहिँ तपाईँको घटेको अवस्था हामी बढेकै अवस्था चाहिँ तपाईँको छ। मुख्य कुरो हामीले हाम्रो आचरण चाहिँ नै तपाईँ हामी नेतृत्वमा बस्ने मानिसहरूले पहिला आचरण व्यवहार चाहिँ अब केही कमजोरी छ भने हामीले सच्याउने हो, र हामीले आफ्नो आचरण व्यवहार सच्याइसकेपछि नि हाम्रा व्यवसायीहरू हाम्रा नागरिकहरूलाई आचरण व्यवहार सच्याउनलाई हामीले चाहिँ सिकायौँ भनेदेखि चाहिँ मलाई लाग्छ मैले तेस्रो गन्तव्य चाहिँ तपाईँको भन्थेँ म भीमेश्वर नगरपालिकालाई यो देशको तपाईँको चाहिँ उपत्यकापछि तेस्रो गन्तव्य बनाउँछु पर्यटकीय केन्द्र पोखरा र चितवन पछिको भन्थेँ तपाईँको चाहिँ मलाई त तपाईँको अहिले के लाग्नु थाल्यो भनेदेखि यो बिस्तारै अलिकति उ गर्दाखेरि त भन्ने गर्छन् गन्दी गर्दै गर्छ डुङ्गा हिँड्दै गर्छ पाइला मेर्दै जान्छ भने जस्तै यो ठाउँलाई हामी वास्तवमा भने हामी सबै मिल्यौँ भनेदेखि हामी देशको पहिलो गन्तव्य बनाउन सक्छौँ। हामीले यहाँको प्रचार र व्यवस्थापन गर्न नसकेको रहेछ नि त, प्रचार र व्यवस्थापन सँगसँगै मुख्यतया चाहिँ तपाईँको पर्यटकहरू सैलुङ आउने पर्यटकलाई कालिम्पोङ जाने सक्ने, कालिम्पोङ जाने पर्यटकलाई भीमेश्वर मन्दिर दर्शन गराउन सक्ने, र कालिम्पोङ र भीमेश्वर मन्दिर चाहिँ तपाईँको आएका पर्यटकलाई सैलुङ चाहिँ सहज ढङ्गले चाहिँ तपाईँको चाहिँ जाने वातावरण आउने जाने वातावरण बनाउन सक्यौँ भनेदेखि एउटा महत्त्वपूर्ण योगदान हुन्छ पर्यटनमा। र अर्को दोस्रो चाहिँ तपाईँको चाहिँ भनेको तपाईँको हामीले शिव पोखरीलाई शिवताल बनाइसकेपछि स्थानीय तहको सुर्खेतको बुलबुले तालले 1 करोड 51 लाख 50 हजार कमाउँदाखेरि हामी वार्षिक 10 करोड कमाउँछौँ, अनि त्यसपछि हामीले सामाजिक क्षेत्रमा काम गर्न सक्छौँ। मैले यसरी कुरा राखेँ, यहाँ आइदिनु भयो दुईजना रीताजी मनुकाजी दुवैलाई हार्दिक आभार व्यक्त गर्दछु। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको यो चाहिँ कार्यक्रम अगाडि बढोस्। नमस्कार।
पर्यटकीय क्षेत्रको रूपमा प्रसिद्ध र सम्भावना बोकेको दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा भएको बहस यहाँले आज सुन्नुभयो। यो पालिका भनेको केवल धार्मिक र प्रशासनिक केन्द्र मात्र होइन, जनताको अपेक्षा र विकास सम्बन्धीको सेतु पनि हो। तर पनि भइरहेका विकासका गतिविधिहरू के वास्तवमै जनतासम्म पुगिरहेका छन् त? अझै पर्यटनका के कस्ता सम्भावनाहरू देख्न सकिन्छ, सिर्जना गर्न सकिन्छ? नगरपालिकाभित्रको स्थलगत बहसको यो दोस्रो भागको बहसमा हामीले केही बुझ्ने प्रयास गर्यौं। नगरपालिकाको सकारात्मक परिवर्तनका लागि, पर्यटन विकासका लागि र पालिकाभित्रकै सुशासन समृद्धिका लागि सकारात्मक प्रश्न गर्न, सकारात्मक प्रयासहरूमा सहयोग पुर्याउन नबिर्सौं। आफ्नो ठाउँको विकासमा सकारात्मक परिवर्तनका लागि सही प्रश्न गर्न नछाडौं। फेरि पनि आग्रह, आजको बहस सकाउँदैछौ। यो बहसका लागि आवश्यक सहजीकरण गरिदिनु भएकोमा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ज्यू, त्यस्तै उप प्रमुख ज्यू अनि प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई हार्दिक धन्यवाद। रेडियो नेपालका लागि जिल्ला संवाददाता चिरञ्जीवी मास्केले यो बहसका लागि विशेष संयोजन गरिदिनुभयो, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्दछौ। बहसमा सक्रिय रूपमा सहभागी हुने सबै विकास प्रेमी नगरवासीहरूमा हार्दिक आभार व्यक्त गर्दै दोलखा जिल्लाको भीमेश्वर नगरपालिकाको हलबाट यो पालिकाभित्रको स्थलगत रेडियो बहसको दोस्रो भागबाट प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौं। नमस्कार।